This is VOA News. I'm Jim Bertel. Iran and the United States are trading threats following the death of Iran's top general. Reuters' Julian Satterthwaite reports.
Thousands gathered Sunday morning in southern Iran for the funeral of the general killed in a U.S. drone strike. Mourners wept as a truck carried Qasem Soleimani's body through the streets of Ahvaz. Feelings were running high in the capital too. In Tehran, lawmakers chanted death to America in a session to discuss the killing. Now world capitals wait anxiously to see how Iran will respond. Many have called on both sides to calm the rhetoric. But Donald Trump doesn't appear to be listening. In a series of tweets, the US president vowed to hit 52 sites if Iran retaliates. He says the number represents the 52 Americans held hostage at the U.S. Embassy in Tehran in 1979. The question is whether Iran will heed the warning.
That is Reuters' Julian Satterthwaite reporting. Cybersecurity experts say with Iran bent on revenge, a cyber attack is a non-military way to get back at the U.S. AP's Julie Walker reports.
From cyber attacks on our U.S. banks and other financial institutions to our infrastructure, Iran has done it before and will do it again, says cybersecurity expert Sandra Joyce of FireEye.
They need to attempt to create some symbolic or meaningful action as the revenge that they've been talking about, but it really needs to land short of provoking this full military response by the U.S.
She also says they may attack our elections with disinformation campaigns as they've done in the past.
In some cases, we've seen them actually impersonate political candidates.
Joyce says they can use those cyber attacks to grow anti-American sentiment. I'm Julie Walker.
And from Washington, this is VOA News. Iraqi lawmakers have started a special parliamentary session to push for a vote on a resolution requiring the government to ask Washington to withdraw U.S. troops from the country. The session was called after a U.S. drone strike killed a top Iranian military commander. Australia continues to battle wildfires that have scorched millions of hectares across three states. Cooler temperatures and lighter winds Sunday brought little relief from the fires that firefighters have battled for weeks. Reuters' Adam Reed has more.
Finally, some respite for residents in southern parts of Australia, as cooler temperatures and some much-needed rain mean an easing for now from the devastating bushfires that have raged throughout the region. Evacuations are continuing as thick smoke still hangs in the air. In the town of Eden in New South Wales, residents hung on to what belongings they could and waited for buses and boats to take them to safety. Similar scenes in other small towns across the state saw residents wait for news of what remains of their homes and businesses. Initial estimates put damaged or destroyed properties in the hundreds, but authorities said that the mass evacuations by residents of at-risk areas appear to have prevented major loss of life.
That is Reuters' Adam Reed. The Somali militant group Al-Shabaab says it attacked a military base used by U.S. and Kenyan military teams Sunday. For VOA, Mohammed Yusuf reports.
A cloud of black smoke will be seen rising from a military base in the coastal town of Lamu. The base hosts Kenyan and American forces. Somali Islamist group Al-Shabaab has claimed responsibility for the Sunday attack. Lamu County Commissioner Irungu Masharia confirmed the attack and says the area is not yet secured.
But the situation has now calmed down, but the area is still not secure for us to go to that place. But life has returned to normal. Our officers are on the ground.
In a statement, Al-Shabaab said it had taken control of part of the camp and it has inflicted casualties in the attack. Kenya Defense Forces in a statement also said they fought off the attackers and four militants were killed.
That is Mohammed Yusuf reporting for VOA. Scuffles erupted between police and protesters in Hong Kong on Sunday with dozens of arrests made. Thousands marched near the border shouting pro-democracy slogans and venting their anger at mainland Chinese traders. Lam Chuk Ting organized today's march.
I don't think any changes for the head of the liaison office of Hong Kong may change the policy of Beijing towards Hong Kong. But we Hong Kong people urge the international community keep supporting us, keep supporting our democratic movement.
Organizers estimated 10,000 people took part in the march, while police estimated a crowd of 2,500. This is VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पे। पाकिस्तान को सियाहत के लिए एक बेहतरीन मकाम का दर्जा हासिल, लेकिन सियाहत का फरोग कैसे हो? बात करेंगे खैबर पख्तूनख्वा और सिंध के टूरिज्म मिनिस्टर्स के साथ। साल 2019 के कौन कौन से बड़े इश्यूज साल 2020 में भी जेर बहस रहेंगे, इस पर कमर अब्बास जाफरी की गुफ्तगू प्रोफेसर जफर बुखारी के साथ। सेगमेंट अलिफ से ये तक, इसमें भी आज बात होगी तलबा साल 2020 में अपने तालीमी अहदाफ कैसे मुकर्रर करें और किस कमिटमेंट के साथ इन अहदाफ को हासिल करें। डॉक्टर नूर फातिमा शरीक गुफ्तगू होंगी। स्पोर्ट्स का सेगमेंट भी साल 2019 के जायजे पर मुश्तमिल है। देखेंगे कि ये साल पाकिस्तान की क्रिकेट के लिए कैसा रहा और साल 2020 में इस टीम यूनिट से क्या तवक्कुआत रखी जाए। मुमताज कमेंटेटर हसन जलील हमारे साथ होंगे। इसके अलावा कुछ रिपोर्ट्स भी हमारे आज के प्रोग्राम का हिस्सा हैं। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है।
पाकिस्तान सयाहों के लिए किस कदर पुरकशिश मकाम है और पाकिस्तान के अंदर सियाहत को किस तरह से फरोग दिया जा सकता है? सामिन, आप जानते हैं पिछले हफ्ते बर्तानिया का एक मशहूर जरीदा है वंडर लिस्ट, उसने पाकिस्तान को 2020 के लिए सियाहत के लिए एक पुरकशिश मुल्क करार दिया। इसी तरह बर्तानिया की एक बैग पैक सोसाइटी है, उसने पाकिस्तान को फ्रेंडलीस्ट मुल्क करार दिया है। जो वंडर लिस्ट है उसमें पाकिस्तान के कई एक मकामात का अहाता किया गया है, जो इस मैगजीन के मुताबिक दुनिया के खूबसूरत तरीन मकामात में से एक हैं। बलतोरो ग्लेशियर है, पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर की वादी नीलम है, थर के सहरा हैं, सैफ अल मलूक झील है, वादी हंसा है, अताबाद झील है, हंगोल नेशनल पार्क है, ट्रायंगो टावर है और काफ़ी और सब भी कई एक मकामात हैं जिनको टूरिस्ट के लिए बहुत पुरकशिश और खूबसूरत करार दिया गया है। जब से पाकिस्तान के अंदर ये हुकूमत आई है इसका भी फोकस है बशमूल वज़ीर आज़म पाकिस्तान इमरान खान के, और वो ये कहते हैं कि पाकिस्तान सियाहत के लिए खूबसूरत डेस्टिनेशन है, खूबसूरत मकाम है और बिलखसूस रिलीजियस टूरिज़म यानी मजहबी नुक्ता नज़र से जो लोग किसी मुल्क जाते हैं उसके लिए बहुत पोटेंशल है। उनके जहन में बुद्ध मत मज़हब के पैरोकारों के लिए बहुत सारी पाकिस्तान के अंदर वेन्यूज़ हैं जहाँ पे वो आना चाहेंगे, देखना चाहेंगे। इसी तरह सिख मज़हब से ताल्लुक़ रखने वाले जो लोग हैं उनको पाकिस्तान ऑलरेडी अट्रैक्ट कर रहा है। सो इस बुनियाद के ऊपर पाकिस्तान की मुआशी पहलुओं पे भी इसके गहरे असरात देखे जा रहे हैं। अगर एक बड़ी तादाद में टूरिस्ट आते हैं तो जिन जिन इलाकों में साइट्स हैं वहाँ पे ऑफ कोर्स जो है वो लोगों की ज़िंदगी बेहतर होती है, रोज़गार और बिजनेसेस के मौके पैदा होते हैं और पाकिस्तान को ज़र मुबादला बड़ी खतीर ज़र मुबादला हासिल हो सकता है। सो ना सिर्फ पाकिस्तान का एक तशख़्स कि वो एक फ्रेंडली मुल्क है, खूबसूरत मुल्क है, बल्कि पाकिस्तान की मईशत में भी इसका बहुत कंट्रीब्यूशन हो सकता है। सो इस पर हम बात करेंगे मोहम्मद आतिफ खान सीनियर मिनिस्टर केपी के टूरिज्म स्पोर्ट्स एंड कल्चर के कलमदान भी उनके पास हैं। आतिफ खान साहब बहुत शुक्रिया। केपी गवर्नमेंट और वफाकी हुकूमत चूंकि तहरीक इंसाफ के भी आप सीनियर लीडर हैं, क्या करें टूरिज्म की प्रमोशन के लिए? प्राइम मिनिस्टर का फोकस है लेकिन इंटरनेशनल टूरिस्ट की नीड्स को सामने रखते हुए बताइएगा कि क्या कुछ किया जा रहा है।
बिल्कुल जी, फर्स्ट ऑफ ऑल तो हम टूरिज्म को प्रमोट कर रहे हैं, उसमें सिर्फ ये नहीं है कि हम इंटरनेशनल टूर को टारगेट कर रहे हैं। इस वक्त हमारा ये भी फोकस है कि डोमेस्टिक टूरिज्म भी इम्प्रूव हो। जैसे डोमेस्टिक टूरिज्म इम्प्रूव होती है उसके साथ फिर कैपेसिटी, उसके साथ फिर लोगों की वो चाहे हॉस्पिटैलिटी मैनेजमेंट की हो चाहे होटलिंग की हो वो कैपेसिटीज भी इम्प्रूव होती है। तो हमारा तो इस वक्त ऑब्वियसली डोमेस्टिक टूरिज्म पे भी तवज्जो है, सिर्फ फॉरेन टूरिस्ट पे नहीं है। और दूसरी बात ये कि जब फॉरेन टूरिस्ट के लिए तो फर्स्ट ऑफ ऑल ये वीजा ऑनलाइन का और वीजा ऑन अराइवल का मसला था बहुत बड़ा, वो हल हो गया है। उसके अलावा दूसरा जो उनको इशू आता था वो एनओसी का था, वो मसला उनका हल हो गया है। तो बाकी तो रोड इंफ्रास्ट्रक्चर में हम लोग काम कर रहे हैं, तकरीबन 5 अरब रुपए का हमने प्रोविंशियल गवर्नमेंट के हैं, वो इंशाल्लाह एक दो हफ्ते तक वो रोड शुरू हो जाएंगी। 14 डेस्टिनेशन है, 14 नई जगह हैं और जी 14 नई जगहों के लिए उसके ऑलरेडी टेंडर्स हो गए हैं। इंशाल्लाह एक हफ्ते में उसकी कंस्ट्रक्शन वर्क स्टार्ट हो जाएगा उस पर। और इसके अलावा फिर हमने कोई $100 मिलियन का तकरीबन कोई 15 अरब रुपए का वर्ल्ड बैंक की फंडिंग है जो अगेन ये बेसिक इंफ्रास्ट्रक्चर के लिए यूज होगी। और फिर उसके अलावा एक टूरिज्म जोन का एक आइडिया है जो हमने 4 जगह आइडेंटिफाई कर ली है और एक चतराल में है, एक मानसेरा में, एक स्वाथ में और एक एबताबाद के करीब। तो फिलहाल हमने चार जगह टूरिज्म जोन्स के लिए आइडेंटिफाई की हैं जो स्पेसिफिक सिर्फ टूरिज्म की एक्टिविटीज होंगी, जिस तरह इंडस्ट्रियल जोन होता है या इकोनॉमिक जोन होता है, इसी तरह टूरिज्म जोन होगा। और बाकी भी एक्टिविटीज के लिए हम कोशिश कर रहे हैं कि सिर्फ टूरिस्ट तो होटल में आके नहीं रहते, उनको तो ऑब्वियसली फिर एक्टिविटीज भी चाहिए होती हैं, चाहे वो बंजी जंपिंग हो, चाहे
हाइकिंग है, स्कीइंग है, बाकी बहुत कुछ फन है वहाँ पे।
एग्जैक्टली तो पांच लोगों पे हम ऑलरेडी हमने इंटरनेशनल कंसल्टेंट प्रोसेस में है जो हम आइडेंटिफाई करेंगे पांच जगह स्की रिजॉर्ट के लिए और पांच जगह चेयर लिफ्ट के लिए। तो मतलब काम काफी इंशाल्लाह पाइपलाइन में है, लेकिन ऑब्वियसली टाइम लगता है, मतलब साल डेढ़ साल में तो ये चीजें, क्योंकि पहले तो बंद था ना मुल्क, पहले तो जो परसेप्शन थी दुनिया की वो भी ऐसी थी कि लोग आना नहीं चाहते थे। दूसरा ये था कि यहाँ पे भी एक सिक्योरिटी की सिचुएशन भी ऐसी नहीं थी कि लोग आ सकें, तो वो जैसे ही ठीक हुआ है तो इंशाल्लाह अल्लाह करेगा कि काफी बेहतर हो जाएगा।
तो आपने गैर मुल्की जो टूर ऑपरेटर्स हैं उनके साथ आप रابطے में, बेशक आपका पहला टारगेट जो है वो पाकिस्तानी है, नेशनल और इंटरनल टूरिज्म को आप प्रमोट कर रहे हैं, ओवरसीज पाकिस्तानीज को आप अपील कर रहे हैं, लेकिन एट द एंड ऑफ द डे आपको इंगेज करना पड़ेगा तो इस रेफरेंस में। और फिर ये जो नए रिजॉर्ट्स हों या नई चीजें हों, आमतौर पर यह देखा गया है कि ये हुकूमतें रन नहीं कर पाती, प्राइवेट पब्लिक पार्टनरशिप होती है, रिजॉर्ट्स बनते हैं, गवर्नमेंट को टैक्सेस आते हैं लेकिन वो प्राइवेटली मैनेज हो रहे होते हैं, गवर्नमेंट सुपरवाइज करती है, इसको रेगुलेट करती है, ऐसा कोई प्लान है या आप समझते हैं कि आपका डिपार्टमेंट चलाएगा?
नहीं 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 टोटली एग्रीड, हम डिपार्टमेंट कुछ नहीं चलाएगा, हम तो मतलब ये प्राइवेट सेक्टर का काम है, ये हुकूमत का काम है नहीं, हुकूमत का काम सिर्फ रेगुलेशन है, हुकूमत का काम सिर्फ बेसिक इंफ्रास्ट्रक्चर है, ये होटल चलाना, ये कश्ती चलाना, ये हाउसेस चलाना, रेस्टोरेंट चलाना, ये प्राइवेट सेक्टर का काम है। तो ऑब्वियसली हम सिर्फ और सिर्फ बेसिक इंफ्रास्ट्रक्चर बनाएंगे। फॉर एग्जाम्पल जैसा मैंने टूरिज्म जोन की बात की, टूरिज्म जोन का हम जमीन लेके उसका मास्टर प्लान बना के फिर उसको प्राइवेट सेक्टर को आगे लीज पे दे देंगे कि ये होटल का प्लॉट है, ये थीम पार्क का प्लॉट है, मतलब एक मास्टर प्लानिंग के तहत, ये ना हो कि जगह खराब ना हो और हैफ़हैज़र्ड किस्म की कंस्ट्रक्शन ना हो, तो मास्टर प्लान हम बनाएंगे, बाकी इन्वेस्टमेंट सारी ऑब्वियसली प्राइवेट सेक्टर करेगा।
जी सामीन, आपने मोहम्मद आतिफ खान जो कि खैबर पख्तूनख्वा के वजीर हैं, टूरिज्म के सीनियर मिनिस्टर हैं, उनकी बातचीत सुनी। एक ब्रेक हम लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो हमारे साथ होंगे सिंध के वजीर बराए सियाहत सरदार अली शाह।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है, आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं, पता है www.urduvoa.com।
बहुत शुक्रिया सरदार अली शाह साहब, मिनिस्टर टूरिज्म सिंध, आपने हमारे लिए वक्त निकाला। सरदार साहब ये बताइएगा कि पाकिस्तान में खासतौर पे सिंध के अंदर टूरिज्म के फरोग के लिए आपकी गवर्नमेंट क्या कर रही है, आपकी मिनिस्ट्री क्या कर रही है, क्योंकि पाकिस्तान को एक तरफ तो बड़ा अच्छा और फेवरेट डेस्टिनेशन करार दिया जा रहा है, एसेट्स क्या हैं, उनको कैसे प्रमोट किया जा सकता है और आप क्या कर रहे हैं?
देखिए पहले तो बात ये मैं आपको बताऊं कि जो टूरिज्म है वो 18 कॉन्स्टिट्यूशनल अमेंडमेंट से पहले फेडरल सब्जेक्ट रहा है और अब प्रोविंस के पास वो आया है, उसको कोई 2011 के बाद वो प्रॉपरली डिवाल्व हुआ है, मगर अभी तक कई ऐसी चीजें हैं, एसेट्स हैं जो इस वक्त की फेडरल गवर्नमेंट के साथ वो हमारे इशू जो है वो वहां पे फंसे हुए हैं, अभी तक वो क्लियर नहीं हुए। दूसरी बात ये बताऊं कि जब से ये प्रोविंशियल सब्जेक्ट हुआ है तो डेफिनेटली हमारे पास सिंध में तो बहुत बड़ा स्कोप है टूरिज्म का, उसमें हमारे पास जो वन ऑफ द एंशियंट सिविलाइजेशन मोहनजोदड़ो से लेके हमारे पास उनकी जो आर्कोलॉजिकल साइट्स है और अर्बन सेटलमेंट जो थी इंडस सिविलाइजेशन की, वो सिंध में सबसे ज्यादा साइट सिंध में मौजूद है।
जी जी।
उसके बाद हमारे पास वेटलैंड्स हैं, हमारे पास सिंध में जो पौने 300 किलोमीटर की कोस्टल लाइन है जो सिंध में मौजूद है, इको टूरिज्म है, रिलीजियस टूरिज्म है, कलंदर लाल शहबाज से लेके शाब नकवी बिटाई से लेके और बहुत से ऐसे मकाम आते हैं जैसे डेरो लाल है और जो इंटरफेथ हारमनी के भी सिंबल रहे हैं। तो सिंध जो है वो उसमें बड़ी डाइवर्सिटी है टूरिज्म के हवाले से। अब हुआ ये कि सूरत हाल आपका सवाल ये है कि सिंध गवर्नमेंट ने क्या किया, हम क्या कर रहे हैं। तो जब हमें टूरिज्म मिला, एसटीडीसी जब डिवॉल्व हुआ हो के प्रोविंशियल सब्जेक्ट बना, सिंध टूरिज्म डेवलपमेंट जो कारपोरेशन बनी, तो उस वक्त कोई इनके पास एसेट्स नहीं थे, जितने पोटेंशियल टूरिस्ट डेस्टिनेशन थी हमारे पास वहाँ पे मिनिमम फैसिलिटी वॉशरूम की भी अवेलेबल नहीं थी। और पता नहीं इतने वर्षों तक फेडरल गवर्नमेंट क्या करती रही 47 से लेके 2010 तक। मैं आपको कॉन्फिडेंटली ये बता सकता हूँ कि गुज़श्ता मुझे कोई 3 साल हुए हैं एज ए मिनिस्टर फॉर टूरिज्म, परंतु तीन सालों में तकरीबन हर पोटेंशियल साइट पे हमने अपने रिजॉर्ट बनाए हैं वहाँ पे, और मिनिमम फैसिलिटी हमने प्रोवाइड की है टूरिस्ट को, रनिंग कोर्ट से लेके नगर पार्क तक, नगर पार्क तक से लेके जो हमारा व्हाइट डेजर्ट हम कहते हैं अक्षरोत्तर, बहुत से लोगों को पता नहीं होगा और ये सुनने वालों के लिए भी नई बात होगी कि इन द मिड ऑफ डेजर्ट जो है सहरा के बीच में वहाँ पे झीले मौजूद है, मतलब सहरा का तस्वर जो है वो प्यास का तस्वर है, वहाँ पर पानी के ना होने की का तस्वर है, मगर वहाँ पे झीले मौजूद है, हमने वहाँ पे भी रिजॉर्ट बनाए हैं। तो अभी हम जा रहे हैं, अब जो मिनिमम फैसिलिटी हमने जो इंफ्रास्ट्रक्चर डेवलपमेंट करने के बाद नेक्स्ट हमारी पॉलिसी है प्रमोशन, कि हम प्रमोशन को हम किस तरह उसमें लाए तो उसको प्रमोट करें और इंटरनेशनल टूरिस्ट को अट्रैक्ट करें यहाँ। तो इस हवाले से महदूद वसाइल के होते हुए भी हमने पब्लिक प्राइवेट पार्टनरशिप में भी कुछ चीजें इनिशिएट की हुई हैं, जैसे किंजर लेक पे भी एक हमारा प्रोजेक्ट जो है वो इनिशिएट हो रहा है, और रोड़ी सखर पे जो वहाँ पे हमारी जो रिवर साइट है वहाँ पे भी हम कुछ डेवलप करने जा रहे हैं। तो इन सब चीजों को रख के मिल मिला के मैं आपको ये कह सकता हूँ कि सिंध जो है वो बहुत से सूबों, क्योंकि नॉर्दर्न एरियाज हमारे बहुत पहले डेवलप हो चुके हैं और उनको प्रायोरिटाइज किया गया। और आपको हैरानी होगी ये बात सुन के, जब तक ये फेडरल सब्जेक्ट था टूरिज्म और आर्कियोलॉजी, तो फेडरल गवर्नमेंट 20 लाख से ज्यादा सिंध और बलूचिस्तान के लिए पैसे नहीं रखती थी। आप मुझे बताइए 20 लाख में कैन वी कंजर्व द आर्कियोलॉजिकल रुइंस ऑफ मोहनजोदड़ो?
एक जगह की रिपेयर नहीं कर सकते आप उसको, दो बाथरूम आज के दौर में नहीं बन सकते उसमें,
नहीं बन सकते। तो आपको ये पूरी इतनी बड़ी सिंध का चप्पा चप्पा हिस्ट्री है ब्रिटिश पीरियड से लेके वन इंडस पीरियड से लेके, तो ये बात सिंध गवर्नमेंट के मौजूद मसाइल के होते हुए भी पीपल्स पार्टी ने तरजीह दी। बिलावल साहब का बड़ा इंटरेस्ट था इस पे कि इनको ज्यादा प्रमोट किया जाए। और आपको ये मैं बताता चलूँ कि टूरिस्ट कैसे अफेक्ट होते, 1974 में भुट्टो साहब ने इंटरनेशनल कॉन्फ्रेंस की थी मोहनजोदड़ो पे। मोहनजोदड़ो हमारी आर्कियोलॉजिकल साइट तो है ही है, मगर वो टूरिस्ट साइट भी है। तो जो हमारी आर्कियोलॉजिकल साइट है वो टूरिस्ट साइट भी होती है, लाइक मक्ली में नेक्रोपोलिस जो है, ग्रेवी आर्ट जो है वो वर्ल्ड हेरिटेज साइट है यूनेस्को की डिक्लेयर। और वहाँ पे भी हालत ये थी कि 1981 में वो डिक्लेयर हुआ है और फेडरल गवर्नमेंट ने वहाँ पे एक रुपया खर्च नहीं किया उसको कंजर्व करने के लिए।
सही सही।
और वो डील लिस्ट हो रही थी यूनेस्को की वर्ल्ड हेरिटेज साइट से, हमने उसको कंजर्व किया।
सरदार अली शाह, मैं अमेरिका के थोड़े से एक्सपीरियंस या मुशायद आपने शेयर करना चाहूंगा। यहाँ बहुत सारी ऐसी जाहिर साइट्स होती है जिसमें फिर पब्लिक प्राइवेट पार्टनरशिप हो जाती है, क्या प्राइवेट प्रोड्यूसर्स को दे दें कि वो उसको डेवलप करें, आप पूरी तरह से ऑन बोर्ड हों, वो उसको डेवलप करते हैं, फिर वो अपना पैसा करते हैं, जैसे वो कहते हैं ना लगाओ कमाओ और जाओ, तो इस एतबार से आप कोई इंगेज करना चाहेंगे? फिर एक तो ये कि जो पुरानी हिस्टोरिक साइट्स हैं, एक ये कि नए वेन्यूज क्रिएट किए जाएं ताकि लोगों को तफरी मिले, हर जिले में हर तहसील में कुछ ना कुछ डेवलप हो, तो ऐसा कुछ प्लान हो सकता है?
जी हमने बहुत कुछ किया। मैं तो अभी भी आपके वॉइस ऑफ अमेरिका के तवसुत से भी वेलकम करता हूँ, जो भी प्राइवेट इंटरवेंशन करना चाहे हमारे साथ पब्लिक प्राइवेट मोड में, तो मैं उसको वेलकम करता हूँ कि हम सिंध गवर्नमेंट विल बी वेलकमिंग और उनको वेलकम हम करेंगे और आए इन्वेस्ट करें। और सिंध में बहुत सा पोटेंशियल मौजूद है और हम कुछ कर भी रहे हैं, कई जगहों पर हमारी पब्लिक प्राइवेट इंटरवेंशन भी है। और सेकेंडली जो आप बात कर रहे हैं कि आपका क्या सवाल था दूसरा इस कॉन्टेक्स्ट में कि आप जो अच्छा नई साइट्स
डेवलप की जाए?
जी हाँ, डेफिनेटली हमने नई साइट्स डेवलप की है। आप आए जो रन ऑफ कच्छ का नाम आपने सुना होगा, इट्स अ ब्यूटीफुल प्लेस, दुनिया में कहीं ऐसा मंजर नहीं है। एक तरफ पानी है, दूसरी तरफ मिराज है, यानी बिल्कुल शराब है, ऊपर आसमान है। वहाँ पे भी हमने वो नई साइट एक्सप्लोर की है, वहाँ पे हमने रिजॉर्ट बनाए हैं।
सही सही।
मैंने आपको बताया कि हमने जो सहरा के बीच में जो झीले मौजूद है जहाँ पे आपकी कश्तियाँ चल रही है, वहाँ पे आपकी बोट्स चल रही है, वो भी हमने वहाँ पे भी रिजॉर्ट डेवलप किए हैं। पकार लेक पे हमने किए हैं, रनी कोट अगेन जिसको वॉल ऑफ सिंध कहते हैं, जो आज तक इग्नोर रही है कि रेस्टोरेंट्स को भी आज तक पता नहीं कि ये कब बनी थी और किस जमाने में। 9 किलोमीटर का एक बहुत बड़ा फोर्ट बना हुआ है वहाँ पे पहाड़ों के बीच में, कीर्थर माउंटेन रेंज में, वहाँ पे हमारा रिजॉर्ट है। और कल न्यू ईयर नाइट जो है वो कराची के लोग वहाँ पे जाके सेलिब्रेट कर रहे हैं।
सही, सही।
कल रात को तो इस हवाले से मैं समझता हूँ कि हम काफी बलोचिस्तान और पंजाब की कंपेरिजन में अगर देखें तो
माजी के मुकाबले में निस्बतन बेहतर बजट है कि आप रिपेयर कर सकें हिस्टोरिक साइट्स को और नई साइट्स कुछ डेवलप कर सकें साल में दो तीन
फाइनेंशियल नहीं बिल्कुल नहीं है, बिल्कुल नहीं है। हम फाइनेंशियल क्रंचेस में है और फाइनेंशियल कंस्ट्रेंट्स की वजह से हम ज्यादा कर नहीं पा रहे। मैंने फेडरल गवर्नमेंट को भी कहा है, उनको भी लिखा है कि भाई आप हमारे साथ करें, क्योंकि उनसे टैक्स कलेक्ट नहीं हो रहा। ये जो इमरान खान साहब बड़ी दाढ़ी मार रहा है और टूरिज्म के हवाले से, अब टैक्स कलेक्ट नहीं होगा, प्राइवेट लोग भी आएंगे, इन्वेस्ट नहीं करेंगे, तो डेफिनेटली यू कैन नॉट डेवलप। वो हमारी पूरा के पूरा अगर डेवलप नहीं किया था, वो प्राइवेट लोगों ने किया था वहाँ पे। जब प्राइवेट लोग नहीं आएंगे तो नहीं होगा, इनसे टैक्स कलेक्ट नहीं होता। हमारे पास बजट क्या, फेडरल ट्रांसफर्स में से हर महीने 55 बिलियन 55 अरब रुपए प्रोविंस को देने होते हैं अकॉर्डिंग टू द एनएफसी, और फेडरल ट्रांसफर्स में से ये हर महीने हमें 35 36 38 अरब देते हैं और 10 15 20 का डेफिसिट है बिलियंस का। तो डेफिनेटली उसमें जो सफर डिपार्टमेंट कहते हैं उसमें ये टूरिज्म सेक्टर भी सफर कर रहा है। तो हमें प्रोविंशियल गवर्नमेंट के पास पैसे नहीं होंगे तो हमें कहाँ से मिलेंगे। फेडरल गवर्नमेंट एक भी प्रोजेक्ट ये दावा कर रहा है पाकिस्तान में इमरान खान साहब के जो हम टूरिज्म को प्रमोट करेंगे और सब फोकल एरिया है, मगर एक भी इस वक्त एक पाई का भी प्रोजेक्ट सिर्फ नहीं होगा।
अच्छा ये बताएं कि केपी गवर्नमेंट है वो कह रही है हम 17 वेन्यूज बना रहे हैं अपने बजट के अंदर रहते हुए, वो कैसे मैनेज करते हैं?
जी हाँ, खैबर पख्तूनख्वा देखिए उनकी इनकम भी बहुत ज्यादा होती है, क्योंकि नॉर्दर्न एरियाज में जो समर का जो सीजन है उसमें उनकी ऑलरेडी उनके एस्टेब्लिश्ड वेन्यूज है वहाँ पे, और इस पूरे पीटीडीसी के पूरे दौर में केपीके में बहुत से रिजॉर्ट बन चुके थे। तो मैं यही तो बात कर रहा हूँ कि सिंध में एक भी रिजॉर्ट क्यों नहीं बना? सिंध पाकिस्तान के नक्शे में था, पाकिस्तान में शामिल था, तो कम से
कम
उन्होंने रिजॉर्ट बनाए हैं, दो चार रिजॉर्ट पीटीडीसी के सिंध में भी बने होते ना।
जा नहीं तो उसमें आप अपनी पार्टी को और अपनी गवर्नमेंट को भी कुछ कसूरवार ठहराएंगे? आखिर पाकिस्तान पीपल्स पार्टी भी 5 दफा वफाक में भी इक्तदार में रही है।
जी हाँ, वो जो कुछ भी बना वो भुट्टो साहब के जमाने में बना था, उसके बाद कुछ भी नहीं। जो जितने भी पीटीडीसी के बने, जैसे संभारा होटल लड़काना में बनी, मोहनजोदड़ो पे रिजॉर्ट बना, और जो कुछ भी बने भुट्टो साहब के वक्त में बने। आपको मैं बताना चलूँ कि पाकिस्तान का इंटरनेशनल लेवल का पहला टूरिज्म एक्सपो भी हमने किया था सिंध गवर्नमेंट ने कराची में, पीटीएम के नाम से पाकिस्तान ट्रेवल मार्ट, जैसे वर्ल्ड ट्रेवल मार्ट होता है लंदन में, इसी तरह पे यहाँ पे किया हमने। जो हमारे नेबरिंग और जहाँ पे इनबाउंड या आउटबाउंड हमारा जो ट्रैफिक ज्यादा है टूरिस्ट की, हमने उन कंट्रीज को मदद किया था, मलेशिया को, थाईलैंड को, डिफरेंट कंट्रीज को। तो हमारे उनके साथ इंटरवेंशन चल रही है, होपफुली के उसके फ्यूचर में अच्छे नतीजे आएंगे। पर जो काम किया है वो पीपल्स पार्टी के दौर में हुआ है सिंध में टूरिज्म के हवाले से। मैं आपको बता रहा हूँ, दावा करता हूँ कि आप आए और मैं आपको ले चलता हूँ, आप मुझे बताएं कौन सा रिजॉर्ट बना है 80s में, कौन सा 90s में, कौन सा 2000 में, कोई भी नहीं बना वहाँ पे। और ये बुट्टो साहब के जमाने में जो बने उसके बाद ये पीपल्स पार्टी डिवॉल्व होके जब सब्जेक्ट 2011 में जब आया प्रोविंस के पास, तो ये जितने कुछ भी बनाया वो पीपल्स पार्टी के दौर पे बनाया है।
बहुत शुक्रिया सरदार अली शाह साहब, मिनिस्टर फॉर टूरिज्म सिंध, आप हमारे साथ हैं, आपका बहुत शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम, और इस सेगमेंट में हम बात करते हैं कि साल 2019 उसमें कौन कौन से बड़े इश्यूज थे जिन पर आपने ना सिर्फ हमारे साथ बल्कि बाकी मीडिया चैनल्स के ऊपर भी और दुनिया भर में अखबारात और टेलीविजन चैनल्स के ऊपर सबसे ज़्यादा गुफ्तगू सुनी, जिन्होंने इम्पैक्ट किया मुख्तलिफ मुल्कों को, आलमी सियासत को, हत्ता कि आलमी मईशत को। इन सारे इश्यूज़ पर कमर अब्बास जाफरी ने बातचीत की है प्रोफेसर ज़फ़र बुखारी से, आइए सुनते हैं।
डॉक्टर ज़फ़र बुखारी साहब, 2019 तारीख का हिस्सा बन गया, ख़त्म हो गया, उसका सूरज ग़ुरूब हो गया, नया सूरज तुलू हो गया, नया साल आ गया, नए मसाइल, नए हालात। 2019 के वो कौन से बहुत बड़े बड़े इश्यूज हैं, दो या तीन, जो अब 2020 में भी बदस्तूर रहेंगे और उनको हल करने के लिए किस तरह की कोशिशें हो सकेंगी?
इसमें अगर हम अमेरिकन पर्सपेक्टिव में देखें तो 2019 का बड़ा इशू ऑफकोर्स वो था जो कि यूएस कांग्रेस ने प्रेसिडेंट ट्रंप के लिए इम्पीचमेंट का जो उनका बिल पास हुआ था, तो और उसका इम्पैक्ट जो है वो 2020 में पॉलिटिकली जारी रहेगा, क्योंकि अभी इम्पीचमेंट का प्रोसेस जो है इसने अभी जाना है यूएस सेनेट में भी। इसके अलावा जब हम जाते हैं ग्लोबल एरिना में, तो ग्लोबल एरिना में इनफैक्ट हम ये देखते हैं कि दुनिया के तकरीबन हर कॉन्टिनेंट के अंदर जो है कुछ ना कुछ हुआ है। अगर हम अमेरिकन इन्वॉल्वमेंट के हिसाब से देखें तो अमेरिकन इन्वॉल्वमेंट जो बहुत विजिबल रही है 2019 में, जिसका इम्पैक्ट के 2020 में भी जाहिर होगा, वो मेजॉरिटी मिडल ईस्ट का ही एरिया था कि जहां पर के इनकी इन्वॉल्वमेंट काफी हद तक रही है। और वहां पर जो सबसे अहम तरीन जो इशू हुआ है ایرانین کنفلکٹ تو جیسے ہمیشہ سے رہا ہے وہ کنٹینیو کرے گا 2020 میں بھی, لیکن ایک چیز جہاں پر کہ کردوں کی جو سپورٹ امریکنز نے وڈرا کی 2019 میں, اس کا امپیکٹ دیکھنے والا ہوگا سیریا میں, اور اس میں پھر یہ کہ جو ٹرکی کی جو ایک ایمرجنس ہے ایز اے پاور ان دیٹ ایریا, وہ البتہ یہ ہے کہ امریکہ کے لیے اور خاص طور پہ سعودیز کے لیے ایک بہت بڑا چیلنج ہوگا, چونکہ ترکی 2020 کے اندر جہاں تک میں نے نوٹ کیا ہے کہ جو کوالالمپور میں جو کانفرنس تھی, مسلم کانفرنس جو کہ انہوں نے او آئی سی کے اگینسٹ بلائی تھی, اس میں یہ ہے کہ ترکی موو کرنا چاہ رہا ہے اس لیڈرشپ رول کی طرف جو کہ ان کو آٹومن امپائر کے وقت حاصل تھا, اور اس کے اندر کافی حد تک انہوں نے بہت سارے ملکوں کو کنوینس کر لیا ہے. اس کی وجہ یہ تھی کہ او آئی سی کی لیڈرشپ جو کہ زیادہ تر سعودی عرب اور یو اے ای کے پاس تھی, وہ مسلم ایشوز کو جیسے کہتے ہیں ایون زبانی کلامی بھی ایڈریس کرنے میں مکمل طور پہ ناکام ہو چکے ہیں, اور آج کل کا جو ٹیکنالوجیکل ایرا ہے اس کے اندر پبلک میں اتنی اویئرنیس ہے کہ وہ 2020 میں اس ایشو کو بھی لے کے چلیں گے. باقی رہ گئی یہ کہ جہاں تک تعلق ہے انٹرنیشنل بزنس اور انٹرنیشنل,
یہاں پر بزنس سے پہلے میں ایک سوال اور کرنا چاہوں گا, اس لیے کہ جو اب آنے والی یہ صدی چل رہی ہے اس میں چین ایک میجر فائنینشیل پاور کی حیثیت سے امرج کر رہا ہے. 2020 میں آپ چین کا اور اس کے ساتھ روس کا کیا رول دیکھتے ہیں ورلڈ افیئرز میں؟
اس میں کوئی شک نہیں کہ چائنا نے اس وقت جی ڈی پی انکم کے حساب سے یو ایس کو سرپاس کر دیا ہے. تقریباً چائنا کی اس وقت آپ یہ دیکھیں کہ جو جی ڈی پی ہے وہ 23 ٹریلین ڈالر ہے ورسز یو ایس 21 ٹریلین ڈالر. تو چائنا کا اور رشیا کا جو یہ ایک جوائنٹ وینچر ہے اور اس کا انفلوئنس جو ہے یہ ورلڈ اسٹیج کے اوپر بہت زیادہ ویزیبل ہوگا. اس میں کوئی شک نہیں ہے کہ اس میں چائنا کا اور جو یو ایس کا جو میجر کنفلکٹنگ ایریا تھا جس کے اندر کے 2019 کے اینڈ میں آ کے تھوڑا سا پریزیڈنٹ ٹرمپ نے اس کے اوپر ایک سافٹ اسٹینڈ لے لیا تھا, لیکن ان کی ٹریڈ وار کنٹینیو کرے گی اور اس ٹریڈ وار کا جو بینیفٹ ہوگا وہ یو ایس اور وہ چائنیز اور رشین ریلیشن شپ کے اوپر ہوگا, کہ اس کے اندر یہ نئی چیزیں اس میں ایمرج ہو رہی ہیں. ایک ایریا جو کہ ان دونوں سے لنکڈ ہے اس میں یہ تھا کہ چونکہ امریکہ کی جو پالیسی تھی وہ یہ تھی کہ وہ امریکہ انڈیا کو دیکھنا چاہتا تھا چائنا کے مقابلے پہ سپر پاور, جہاں پر کہ چائنا کا اور انڈیا کا بالکل اکنامک طور پہ تو دور دور میل نہیں بنتا, چونکہ کہاں 3 ٹریلین اور کہاں 23 ٹریلین کی اکانومی ہے, نمبر ون. دوسری چیز یہ ہے کہ انڈیا میں جو ایک 2019 میں دو چیزیں جو ہوئی ہیں وہاں پر, ایک تو وہاں پہ جو ہندو نیشنلزم کا جو یہ ایک جسے کہتے ہیں نا ایک پرچار ہوا ہے, رائز ہوا ہے, اور اس کا امپیکٹ پھر ان کے جو دو قوانین انہوں نے پاس کیے کشمیر کا اور دوسرا جو انہوں نے نیشنلٹی کا جو بل ہے, اس کی وجہ سے یہ ہوا ہے کہ ورلڈ پاورز نے اب یہ سوچنا شروع کر دیا ہے کہ کیا امریکن پالیسی یہ درست تھی کہ انڈیا کو ہی صرف اس کانٹیننٹ کے اندر جو ہے نا ایک رول دے جائے, جہاں پر کہ خاص طور پر جو انڈیا نے فیبری میں پاکستان کے ساتھ کیا تھا اس سے اگر ہم بہت سارے ڈیفنس جرنلز کو اگر ہم دیکھیں تو وہاں پر بہت سارے آتھرز نے اس چیز کے اوپر لکھا ہے کہ ان کا جو پرسیپشن انڈیا کے بارے میں تھا کہ انڈیا ایک ایسی سپر پاور بن سکتا ہے یا ہے جو کہ چائنا کو امریکہ کے ساتھ مل کے چیلنج کر سکتی ہے, تو وہ تھوڑا سا شیٹر ہوا ہے. تو انٹرنیشنل ایریا میں اس کا جو فائدہ ہوا ہے, اس کا فائدہ اگین جو آپ کا ایک کوشچن تھا وہ تھا کہ چائنا اور رشیا کی جو پارٹنرشپ ہے اس کو ہوا ہے, اور میں سمجھتا ہوں کہ اس کا امپیکٹ اگر ہم اپنے کانٹیننٹ کے حساب سے دیکھیں تو پاکستان کو بھی اس کا بہت زیادہ اس کا فائدہ ہوگا.
اچھا اور جی فرمائیے
بتائیے. اچھا ایک چیز جو کہ میں بتانا چاہ رہا تھا اپنے سامعین کے لیے وہ یہ تھی کہ جو کہ اکثر ہمارے پریس نے مس کیا ہے کہ 2019 میں ایتھیوپیا کے پریزیڈنٹ ابی احمد ان کا نام ہے, 43 ایئرز اولڈ ہیں اور ایکس ملٹری کے وہ اپنا آفیسر ہیں, ان کو ورلڈ کا نوبل پرائز ملا ہے, نوبل پرائز. اور نوبل پرائز ملنے کی ریزن دو ہے, ایک تو یہ ہارن آف افریقہ میں انہوں نے 18 مہینے کے اندر وہاں پہ پیس لے کر آئے, اور جو ان کا نیکسٹ نیبر تھا ایریٹیریا جو کہ ان سے آزاد ہو گیا تھا ان کے ساتھ انہوں نے پیس ڈیل کی ہے, تو اس کی بیس پہ ان کو نوبل پرائز ملا ہے. اور جس طریقے سے اکانومی گرو کی ہے وہ میں سمجھتا ہوں کہ تھرڈ ورلڈ کی چاہے وہ کسی بھی کانٹیننٹ
ایک مثال ہی ہے. اچھا میرے پاس بہت تھوڑا سا وقت رہ گیا ہے, جو ورلڈ فائنینشیل آرڈر ہے اس کو آپ کس جانب جاتا ہوا دیکھ رہے ہیں؟
لیکن ورلڈ فائنینشیل آڈٹس کے اندر اب اس میں ایک چیز جو ہو چلی ہے اس میں یہی ہے کہ چائنا کی جو ایمرجنس ہے اور خاص طور پہ جو چائنا کا $2 trillion کا جو فنڈ ہے گلوبلی اس کا امپیکٹ 2020 میں بھی کافی حد تک رہے گا. اور خاص طور پہ اس میں جو ایک اور ایریا جس سے کہ ورلڈ فائنینشیل آرڈر تھوڑا سا جا کے اس کے اندر ایک ماڈیفیکیشن اور چینج آئے گی وہ یہ ہوا ہے کہ ایک تو جو برٹش کا ایگزٹ ہے ایک اپنا یورپین یونین سے, ایک تو اس کا امپیکٹ یورپین یونین کے اوپر کیا ہوگا یہ اپنا دیکھنے والا ہے. دوسری چیز یہ ہے کہ ایک چیز جو کہ اب بہت سارے کنٹریز افریقہ میں بھی اور ایشیا میں بھی ڈسکس کر رہے ہیں کہ وہ یہ چاہ رہے ہیں کہ کسی طریقے سے ان کا جو ڈیپینڈنس ہے یورو کے اوپر یا برٹش پاؤنڈ کے اوپر یا ڈالر کے اوپر اس کو وہ کم کر کے وہ کسی طریقے سے بائی لیٹرل لیول کے اوپر یا تو وہ بارٹر سسٹم پہ چلے جائیں جہاں پر کہ پروڈکٹ ورسز پروڈکٹ وہ ایک دوسرے کے ساتھ اپنا کر سکیں, یا پھر یہ ہے کہ آپس میں کرنسیز کو ایک دوسرے سے پیک کر دیں. اب جیسے پاکستان کے اندر بہت سارے جیسے اس میں ایک مثال ہے کہ جتنے بھی پروجیکٹ لگیں گے وہاں پہ اس میں چائنیز یوان جو ہے وہ میجر کرنسی ہوگا انسٹیڈ آف اے ڈالر. تو اسی طریقے سے اب آہستہ آہستہ تقریباً ہر کانٹیننٹ کے اندر اب یہ فیلنگز ہو رہی ہیں کہ جو چھوٹی چھوٹی سی ریجنل آرگنائزیشنز ہیں جو کہ ایگزسٹ کرتی ہیں افریقہ میں بھی, ساؤتھ امریکہ میں بھی, یورپ میں جیسے یورپین یونین ہے, اس طرح ایسٹرن یورپ کی ہے, اس طرح اپنا پاکستان کی سارک ہے ہماری طرف کے, تو یہ سب اگر آپس میں اگر یہ ٹریڈنگ وہ بنا لیتے ہیں تو اس کا جو ہے فائنینشیل امپیکٹ جو ہے وہ ڈیسینٹرلائز لیول کے اوپر لوگوں کو اس کے اندر کافی فیل ہوگا. اور جو کنٹریز کی جو وہ اپنا پیگنگ تھی کہ کسی نے لنک کیا ہوا ہے برٹش پاؤنڈ کے ساتھ, کسی نے یورو کے ساتھ یا کسی نے ڈالر کے ساتھ, تو وہ کسی حد تک اس کے اوپر ایک نئی ڈائمینشن نظر آ رہی ہے اس کے اندر.
بہت شکریہ ڈاکٹر ظفر بخاری صاحب آپ کا.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
پروگرام آپ کی دنیا میں آپ کا ایک بار پھر خیر مقدم, اور آج ہمارا جو سیگمنٹ ہے الف سے یہ تک, اس میں ہمارے ساتھ ہیں ممتاز ماہر تعلیم ڈاکٹر نور فاطمہ. آپ ان کو ہمارے مختلف سیگمنٹس میں پروگرامز میں سن چکے ہیں. اسلامک انٹرنیشنل یونیورسٹی میں شعبہ بین الاقوامی تعلقات اور پولیٹیکل سائنسز اس کو ہیڈ کرتی ہیں, اور انوویٹو جو آئیڈیاز ہیں ایجوکیشن کے اندر اس میں ایک ایکسلنسی ایوارڈ امریکہ سے بھی حاصل کر چکی ہیں. ڈاکٹر نور بہت شکریہ آپ کا. آج ڈاکٹر نور چونکہ نیا سال شروع ہوا ہے 2020 کرکٹ کی اصطلاح میں T20 شروع ہو گیا ہے, سو آج ذرا ہم اس ریفرنس میں بات کرتے ہیں کہ ہم اکثر سنتے ہیں نا کہ ہر سال کی ایک ریزولیوشن ہے لوگ اپنے لیے, خاص طور پہ نوجوان نسل اپنے لیے اہداف مقرر کرتی ہے. سو لڑکے یا لڑکیاں بھلے ذہین ہوں, شارپ ہوں, محنتی بھی ہوں, لیکن ٹارگیٹ اورینٹیڈ اپروچ کیسے ہو سکتی ہے اور کیا اس چیز کو نئے سال کی ریزولوشن بنایا جا سکتا ہے؟
بالکل بنایا جا سکتا ہے. نئے سال کی ریزولوشن ایکچولی ہم ریٹرک کے طور پر زیادہ استعمال کرتے ہیں, اور اس کو جسے کہنا چاہیے کانشیسلی یا شعوری طور پر کم لیتے ہیں. اچھا ہوتا یہ ہے کہ چونکہ ریزولوشن نارملی یہ ہوتی ہیں لاسٹ مومنٹ کی,
جی
اچھا لاسٹ مومنٹ میں پھر ہم اس کو تھوڑا سا انریلسٹک اور امبیشس رکھ لیتے ہیں. اچھا جب امبیشس کر لیتے ہیں تو ریزلٹ یہ ہوتا ہے کہ 80% ریزولیوشن, اگر آپ جنرلی بھی لوگوں سے بات کریں ادر دین اسٹوڈینٹس, تو 80% تو میٹ نہیں ہوتی.
صحیح.
اچھا جب وہ نہیں ہوتی تو وہ نیچرلی آپ کا موٹیویشن لیول بھی نیچے آ جاتا ہے, تو آپ کہتے نہیں جی وہ تو لاسٹ ایئر بھی نہیں ہوا تھا, اس ایئر بھی کیا ہونا ہے, کس طرح کا رویہ آنے شروع ہوتا ہے. سو اگر فرسٹ تو یہ ہے کہ اس کو ہم تھوڑا سا پلان کر کے آرگنائز وے میں پرائیورٹائز کر لیں, بینگ اسٹوڈینٹ پرائیورٹائز کر لیں, بینگ ٹیچر پرائیورٹائز کر لیں, پروفیشنل پرائیورٹائز کر لیں.
صحیح.
کیونکہ پچھلے ایک سال کے گزرنے کے ساتھ ہم ظاہر ہے کہ وی ہیو گرون اپ ون مور ایئر, رائٹ؟ سو اس ایک سال میں اگر ہم بیٹھ کے, چونکہ ہم تھوڑا ہمیں اس کی ہیبٹ نہیں ہے نا کہ ہم سیلف اسیسمنٹ کرتے ہیں,
بالکل
خود سے بھی ہمیں ہم کتنا فیئر رہنا جو ہوتا ہے اپنے آپ سے بھی, وہ ہم نہیں میرا خیال کرتے, اور ہم اس کو تھوڑی اکاؤنٹیبلٹی اپنی بھی بیٹھ کے ایک سال کی گرم کریں, اور ہم اس میں صرف یہ دیکھیں کہ ہم نے جہاں جہاں ہم کریکٹ کر سکتے ہیں اس چیز کو ہم ریزولیوشن میں ڈال دیں. فار انسٹنس کہ ہم نے بینگ اسٹوڈینٹ, بینگ ویمین, بینگ ٹیچر, ایوری تھنگ, اب سب اس میں آ سکتے ہیں, آل واک آف لائف ٹیچر, کہ ہم نے فٹ رہنا ہے.
جا
ٹھیک ہے, اور اس کے لیے آپ ہیلدی ڈائٹ رکھیں, ہیلدی مائنڈ رکھیں اور ہیلدی باڈی رکھیں.
صحیح, یہ ادر دین ایجوکیشن آف کورس, ایک ہیلدی مائنڈ کے لیے اور اس میں پروگرس شو کرنے کے لیے آپ کی جو پرسنل فٹنس ہے, مینٹل فٹنس ہے, اس کے اوپر بھی کام کرنا,
وہ بہت ضروری ہے. دیکھیے نارملی ابھی آج کل یہ دو تین دفعہ سے میں یہ وٹنس کر چکی ہوں کہ بچیاں آتی ہیں, وہ ایک کوائٹ ان کا نا ایک اپروچ جو ہے, بڑی پیسو ہوتی ہے, سلیپی ہوں گی, یا وہ بالکل ان کا شوگر لیول ڈاؤن ہوگا, تو میں فرسٹ کلاس میں جا کے یہ بتاتی ہوں کہ یو نیڈ ٹو ہیو سم شوگر فار ٹو سٹ تھری آورس, پرٹیکولرلی جو بڑی کلاس ہوتی ہے. تو ہم بہت ساری چیزوں کو ذرا لنک نہیں کرتے کہ آپ کی ہیلتھ, فزیکل ہیلتھ, مینٹل ہیلتھ, اینڈ دین یور ابزارپشن کیپیسٹی آف دا نالج, دیز تھری آر انٹر کنیکٹڈ. پھر ہم اگر اور آگے جائیں تھوڑا سا, تو ہم یہ دیکھ سکتے ہیں کہ ہم میمورائزنگ اگر نہ کریں چیزوں کو, اور اگر ہم آج سے ہماری ریزولیوشن یہ ہو کہ جتنا بھی ہم نے کام کرنا ہے نا, رش نہیں کرنا ہمیں, لیکن جتنا بھی کام کرنا اسے ہم نے اگر سمجھنا ہے ایکسائٹنگ وے میں, جیسا میں ان کو بتاتی بھی ہوں کہ جی آپ دس پروجیکٹ از یور بیبی اینڈ دین یو ہیو ٹو پریپیئر ود آل کائنڈ آف انٹرسٹ, تو وہ انٹرسٹ کے ساتھ اگر ہم چیز کریں گے تو وہ ہمیں میمورائز کرنے کی ضرورت نہیں ہے, ہمیں برڈنائز ہونے کی ضرورت نہیں ہے اس انداز میں. اور اس کے ساتھ ساتھ میرا خیال ہے جو سب سے بڑی بات ہے اسد, میرا خیال ہے اس سے بھی پہلے کہ پازیٹیو رہنا جس کہتے ہیں نا, اور میں آپ کو بتاؤں ہم یہ سنتے بہت ہیں, وہ کہتے ہیں ایزیئر سیڈ دین ڈن والی بات ہے.
تو پازیٹیو کیسے رہیں اور پازیٹیو رہنے سے مراد کیا ہے؟
پازیٹیو رہنے سے مراد یہ ہوتی ہے کہ دیکھیے آپ, ایک تو میں نے جو بات بولی فیئرنیس, فیئرنیس آپ اپنے ساتھ کریں, آپ دوسروں کے ساتھ کریں اور دوسروں سے ایکسپیکٹ کریں, اور ناٹ نیسسریلی کہ ہم بہت زیادہ پرسپشنز پہ جائیں. ٹھیک ہے نا, یہ جو چیزیں ہم ایک نوشن لے کے گھر سے نکلتے ہیں, یہ چیزیں اگر ہم چھوڑ دیں اس کو, ایک ہم لے ہی اس کو اس پرسپیکٹو میں چیز کو, اپنا پرسپیکٹو چینج کرنا شروع کر دیں آپ. ایز ٹیچر بھی میں کہوں گی نمبر, گریڈ, یہ چیزیں آپ ایسا ہول کلاس دیکھیں, آپ کو فیوریٹزم یا کوئی اس طرح کے مائنڈ میں یہ گڈ بیڈ یہ چیزیں آپ نکال دیں, تھوڑا کلاس روم کو ایکسائٹمنٹ میں لے جائیں, اپنی ٹیکنیکس چینج کر دیں سمجھتے ہوئے کہ اس ٹیکنیک کے ساتھ شاید بچوں تک زیادہ چیز نہیں پہنچ سکی یا بچے خود بھی اس کو نہیں سمجھ سکے, اس کو آپ چینج کر دیں. سو آرگنائز ہونا جو صبح سے شام تک کا ہے پرائیورٹی کے ساتھ, اگر یہ ہم ایک ریزولیشن بھی اثر کریں نا, آئی تھنک ہم بہت زیادہ ٹائم کی سیونگ کر سکتے ہیں.
صحیح, یعنی اس میں آپ ہر چیز کو, پورے پلانس کو, پورے سیمسٹر کو, اس کو آرگنائز کرنے کے علاوہ آپ نے مینٹل فٹنس بھی بات کی. میں ایک کمٹمنٹ کی جو آپ نے بات کی نا, میں صرف ایک حوالہ دینا چاہتا ہوں, چونکہ میں یہ نہیں کہہ رہا کہ پاکستان میں یونیورسٹیاں بہت آسان ہے وہاں پہ جانا یا کم فیس ہے, لیکن اگر اس کا موازنہ باہر امریکن یونیورسٹی سے کریں گے تو یہ بہت ایکسپینسو ہیں. موسٹلی یہاں پہ والدین اپنے بچوں کو یونیورسٹی نہیں بھیجتے, اگر بچہ ایکسٹرا آرڈینری ہے تو وہ لون لے گا, وہ افورڈ بھی نہیں کر سکتے زیادہ تر پیرنٹس. ہم نے اپنے پاکستانی انڈین اوریجن سے آئے ہوئے لوگوں کو دیکھا ہے, وہ زیادہ کمیٹیڈ ہیں, لیکن ان کے بچے بھی تعلیم کے لیے بھی اوپر یونیورسٹیز میں جاتے ہیں, وہ اتنی کمٹمنٹ شو کرتے ہیں کہ بجائے اس کی کہ کوئی سیمسٹر ان کا رہ جائے اور وہ دوبارہ 50-60,000 ڈالر یا سم ٹائم اس سے بھی زیادہ وہ پے کریں, وہ کوشش کرتے ہیں کہ اپنے سیمسٹرز کے ساتھ ایک دو یونٹس ایکسٹرا لیتے ہیں تاکہ 5 سیمسٹرز کو 4 سیمسٹرز میں ختم کر سکیں. سو یہ کمٹمنٹ, یہ پلاننگ جو ہمارے اسٹوڈنٹس پاکستان میں اگر ہمیں سن رہے ہیں, وہ اپنے اندر کیسے لا سکتے ہیں اور اس نئے سال میں کیا وہ اسے سبق حاصل کر سکتے ہیں؟ میں آپ کو یہ بتا دوں, ہمیں فیس بک پہ یونیورسٹی کے بہت سارے اسٹوڈنٹس اپنی فیڈ بیک دیتے ہیں کہ وہ ہمیں سنتے ہیں.
اچھا دیکھیے, یہ بات آپ نے بہت نا اس میں کریٹیکل کی ہے. دیکھیے ایسے ہے کہ اٹ آل بلانگس ٹو این اونرشپ.
جی
دیکھیے, وہاں بچہ جاتا ہے نا, وہ اپنی ایجوکیشن کو اون کرنا شروع ہو جاتا ہے, جس سے وہ اچھا پرفارم بھی کرتا ہے, اپنے اگر 6 آورز ہیں ان کو وہ 8 آورز بنانے کی کوشش کرتا ہے, اور وہ کوشش کرتا ہے کہ سرپاس کر لے ادر اسٹوڈنٹس کو, وہ سب کرنے کی کوشش کرتا ہے. پروبیبلی ہماری وہ آنرشپ یہاں نہیں آتی ہے, اس کی ایک تو ریزن یہ ہے کہ اٹ از اسپانسرڈ بائی پیرنٹس,
جی,
اور ان کو وہ احساس نہیں ہوتا کہ اس کی کیا ویلیو ہے. اچھا دوسرا, اس کو وہ کسی ویلیو ایڈیشن میں نہیں دیکھتے ہیں, اس لیے نہیں دیکھتے ہیں کہ ان کی نظر اس چیز پر ہوتی ہے. اچھا وہاں دیکھیے, جیسے وہ فنش کرے گا یونیورسٹی, उसे पता है जी कि मेरे लिए जॉब मार्केट में ओपनिंग होगी. यहाँ वो ये समझता है पता नहीं मुझे आगे एक्चुअली वो प्रेजेंट मोमेंट के अंदर रहना जो है ना वो शायद हमने छोड़ दिया है. हम वो फ्यूचर की टेंशन जो अभी आनी होती है प्रोबेबली उस वक्त तक कई जॉब ओपनिंग हो भी सकता है कि आ जाए जिस तरह से गवर्नमेंट अनाउंस करती है, लेकिन हम ये कहते हैं कि होना तो कुछ नहीं है जी.
सही.
ठीक है, ये सब चीजें कनेक्टेड है एक ऑनरशिप के साथ. ऑनरशिप अगर आपकी है कि आपकी डिग्री है और आप इस डिग्री को फुली उसकी एक जस्टिस करते हुए इसको आप लेंगे और उसके साथ आप जो मैंने पहले आपसे बात कही कि अगर आप ऑर्गेनाइज करके प्रायोरिटाइज करके कॉशियसली चीजों को करेंगे तो आप डिग्री की वैल्यू करेंगे बिकॉज आप हर डिग्री की एक अपॉर्चुनिटी कॉस्ट दे रहे होते हैं.
बिल्कुल बिल्कुल. टाइम में मनी में टाइम एंड मनी
को पता होता है. एग्जैक्टली. समटाइम्स स्टूडेंट्स को ये मैं जरूर देखिए समटाइम्स स्टूडेंट्स को ये बताती हूँ कि आप डिग्री का पेपर जब लेते हो तो आप कहते हो मैं कहती हूँ कॉस्ट क्या है इसकी. इज इट दैट कॉस्ट विच यू हैव पेड इन द शेप ऑफ मनी? नो. आप इसकी जगह कुछ और कर सकते थे इन छह सालों में आठ सालों में.
बिल्कुल.
जो आपने नहीं किया एंड यू गॉट दिस डिग्री सो दिस काइंड ऑफ और मेरा ख्याल है कि ये ना
वो टाइम और वो भी पूरी एनर्जी का जो जिसमें पूरी फॉर्मेशन
है. आप बच्चियां आती हैं माओ को बच्चियों की जरूरत होती है घर में जरूरत होती है. हम फैमिली को छोड़ते हैं हॉस्टल्स में रहते हैं बच्चे अपनी हेल्थ के साथ कॉम्प्रोमाइज करते हैं फूड के साथ करते हैं सो लेकिन उनको फ्यूचर परहैप्स उनकी नजर ज्यादा उस पर होती है कि उसको ये किस तरह से इसको इन्वेस्ट कर सकेंगे इस डिग्री को वो शायद उन्हें पता नहीं चलता और उस पर उनकी ऑनरशिप नहीं आती. तो वहां आप देखिए ना कि उनका जो गोल होता है ऑब्जेक्टिव होता है वो सबसे पहले उनको नजर आता है सामने कि वी विल अचीव दैट. तो ये प्रोबेबली इसमें ना मैं समझती हूँ उसकी कंपेरिजन अगर हम करें तो उसमें एक मेन आपको डिफरेंस नजर आएगा. दूसरी बात ये कि जो बिहेवियर है ना हमारे यहाँ हमारे यहाँ जो एजुकेशन है वो बिहेवियर को चेंज नहीं करती उसको अफेक्ट नहीं करती.
मुझे क्वेश्चन इसी बिहेवियर पे अगर मैं सवाल फ्रेज कर दूं और ये हमारा आखिरी सवाल भी होगा तो क्या रिकमेंड करेंगे जहां तक बिहेवियर्स की बात होती है तो नए साल में क्या ऐसी तब्दीली स्टूडेंट्स तालिब इल्म अपने रवैयों के अंदर लाएं जो उन्हें ज्यादा कंपेटेबल बनाएं और टारगेट ओरिएंटेड बनाएं और ज्यादा से ज्यादा वो बेहतर इस्तेमाल कर सकें अपनी एनर्जी का वसाइल का वक्त का.
देखिए आइंस्टाइन के पास भी यही 12 आवर्स ऑफ 24 आवर्स यही हमारे स्टूडेंट्स के पास है. सबसे पहले तो टाइम की अगर आप वैल्यू करें मैं वैसे इनसे बात करती हूँ स्टूडेंट्स से तो मैंने ये कहती हूँ कि आप अपना टाइम जो आपको सोना जरूरी है वो टाइम आप निकाल दीजिए. नमाज के लिए खाने के लिए टाइम आप निकाल दीजिए. सोशल लोगों से मिलने के लिए आप टाइम निकाल दीजिए. उसके बाद आप टाइम देखिए जिंदगी में अगर हम 60 साल या 65 साल की लाइफ रखते हैं हाउ मच टाइम इज देयर फॉर यू टू फोकस ऑन योर स्टडी एंड योर सेल्फ.
सही.
तो हमें उसकी वैल्यू का अंदाजा हो जाता है. मैंने कहा चूंकि हम उसको ऑर्गेनाइज वे में ही चीजों को देखते ना.
सही.
हमें ऐसा लगता है कि बस ये तो होते जाना है आगे करेंगे तो कुछ नहीं होगा. वो जो एक एक डिसअपॉइंटमेंट कहना चाहिए या पैसिवनेस हमारे स्टूडेंट्स में आपको नजर आता है वो इमीडिएटली वो चीज जो है ना वो नहीं नजर आती जब वो बाहर की यूनिवर्सिटीज में होती है.
بہت شکریہ ڈاکٹر نور فاطمہ آپ ہمارے ساتھ ہیں ماہر تعلیم آپ نے ہمارے لیے وقت نکالا آپ کا بہت شکریہ.
یہ وائس آف امریکہ واشنگٹن ہے.
واشنگٹن میں قائم ایک منفرد میوزیم جسے نیوزیم کے نام سے جانا جاتا ہے یعنی خبروں سے متعلق جو حقائق ہیں پرانی چیزیں ہیں نیوز سے متعلق سو اس کو نام بھی نیوزیم کا دیا گیا تھا. یہ نئے سال کے موقع پہ ہمیشہ کے لیے بند کر دیا گیا ہے. 31 دسمبر کو شام 5 بجے یہ میوزیم ہمیشہ کے لیے بند کر دیا گیا تھا. 12 سال تک اس میوزیم نے صحافت کو سرو کیا اور امریکی آئین کی پہلی ترمیم جو کہ شخصی آزادیوں سے متعلق ہے اس کے حق میں ایک جاندار ماحول جو ہے وہ فراہم کیا. ماریا پروس کی یہ رپورٹ ہے سنتے ہیں. واشنگٹن ڈی سی میں قائم میوزیم کو گزشتہ ایک عشرے سے بھی زیادہ عرصے سے پہلی ترمیم کی علامت کے طور پر دیکھا جاتا ہے.
Over 10 million visitors have come to the museum in this location through our time here.
میوزیم کی پبلک ریلیشنز کی ڈائریکٹر سونیا گوانکر کہہ رہی ہیں کہ 10 ملین یعنی 1 کروڑ سے زائد افراد نے اس عرصے میں میوزیم کا دورہ کیا ہے. ان میں سے نصف کے قریب اسکول جانے والے بچے تھے تاکہ وہ برلن کی دیوار سرد جنگ یا 9/11 جیسے واقعات سے روشناس ہو سکیں. یہ تب کے واقعات ہیں جب یہ بچے پیدا بھی نہیں ہوئے تھے. ان چیزوں کو دیکھنا بہت اہم ہے. 12 سال تک مصروف عمل رہنے کے بعد یہ میوزیم مالی بحران کا شکار ہو گیا اور وہ عمارت جس میں یہ میوزیم بنایا گیا جان ہاپکنز یونیورسٹی کو $372.5 million میں فروخت کر دی گئی.
The museum started over 20 years ago as an idea from our founder Al Newhart.
سونیا گوانکر بتا رہی ہیں کہ یہ میوزیم اس خیال سے ہمارے بانی ال نیوہارت نے 20 سال پہلے شروع کیا تھا کہ لوگوں کو پہلی ترمیم سے متعلق بتایا جائے اور اس بارے میں گفتگو شروع کرائی جائے اور جرنلزم میں نکھار لایا جائے. شروع میں کچھ سال روزلن ورجینیا میں اس نظریے پر عمل درآمد ہوا اور پھر اس کو واشنگٹن ڈی سی میں منتقل کر دیا گیا. امریکی دارالحکومت میں زمین خریدنے سے لے کر اس خواب کو حقیقت کی شکل دینے تک کے لیے دسیوں لاکھوں ڈالر خرچ کیے گئے, لیکن یہ میوزیم قائم ہوتے ہی مشکلات سے دوچار ہو گیا. میوزیم کا دورہ کرنے والی ٹیفنی اور جیسیکا کرپٹری بتا رہی ہیں کہ میرے خیال میں پہلی ترمیم تقریر اور میڈیا کی آزادی بہت اہم ہے. ہم یہی سنتے ہوئے بڑے ہوئے ہیں, لیکن اب ہمارے اپنے ملک میں ان چیزوں کو خطرات ہیں.
It's just very sad to see it go. I mean, there's so much documented history that is really...
ایک اور وزٹر کے الفاظ ہیں کہ اس میوزیم کو بند ہوتے دیکھنا بہت افسوسناک ہے. یہاں بہت سی تاریخ موجود ہے, آپ بہت اہم چیزوں سے محروم ہو جائیں گے, اور آپ کو اندازہ ہے کہ پریس کی آزادی کیوں ضروری ہے. میوزیم ایسے وقت میں بند ہوا ہے جب روایتی صحافت کے لیے بھی مشکل وقت ہے. گزشتہ 15 برسوں میں 2000 اخبارات بند ہوئے ہیں. امریکہ کی نصف آبادی گیلپ پولز کے مطابق میڈیا پر بھروسہ کرتی ہے. 1970 میں یہ شرح 70% سے زیادہ تھی. میوزیم کو امید ہے کہ وہ صحافت اور پریس کی آزادی کے لیے اپنے مشن کو آن لائن فورمز کے ذریعے جاری رکھ سکیں گے. اسد حسن, وائس آف امریکہ, واشنگٹن. تو آخر میں ایک رپورٹ انٹرٹینمنٹ یا شوبز سے شامل کرتے ہیں. اس سال فروری کے اختتام پر پاکستان اور بھارت کے درمیان کشیدگی کے بعد پاکستان میں بالی ووڈ کی فلموں کی نمائش پر پابندی لگی, لیکن بھارتی فلم انڈسٹری نے اس سال بھی خوب منافع کمایا. کچھ چھوٹے بجٹ کی فلموں نے بڑا بزنس کیا اور کچھ بڑے بجٹ کی فلمیں پھٹ گئیں. جس موضوع نے باکس آفس پر کمال کر دکھایا وہ تھا حب الوطنی کا. دلی سے رتل جوشی ایک رپورٹ پیش کر رہی ہیں, آپ یہ کہنے کے سال کا بالی ووڈ راؤنڈ اپ رتن جوشی سے.
بالی ووڈ نے فلم اری کے ساتھ سال 2019 کا آغاز ایک بلاک بسٹر ہٹ سے کیا. الیکشن کے سال میں وطن سے محبت کے موضوع پر بنی فلم اتنی کامیاب ہوئی کہ کئی جگہوں پر یہ بی جے پی کے انتخابی جلسوں میں بھی دکھائی گئی.
دیش بھکتی والی تھیم ہمیشہ ہٹ ہوتی ہے, اور ابھی آپ دیکھیں تو پچھلے کچھ سالوں سے ماحول بھی ہے. جب بھی ہم ہندوستان پاکستان وار کی بات کرتے ہیں, جب بھی بارڈر پہ کچھ ہوتا ہے, ہم سب ایک ساتھ کھڑے ہو جاتے ہیں.
حب الوطنی کے رنگ لیے کیسری بھی ہٹ رہی اور منی کرنیکا نے بھی اچھا بزنس کیا. سال کی دو سب سے ہٹ فلمیں وار اور کبیر سنگھ دو بالکل مختلف تھیمز پر تھیں. وار ایک ایکشن ڈراما تھی تو کبیر سنگھ ایک ایسی لو سٹوری جس کا ہیرو بے حد غصیلا اور شرابی ہونے کے باوجود لوگوں کو پسند آیا.
سالے اتنا دارو پیے گا مر جائے گا سالے.
جو تیری بیوی ہے نا وہ تیری بیوی نہیں ہے, وہ میری بیوی ہے.
ہم اپنی بیویوں سے شادی کر رہے ہیں, اپنی بھابھیوں سے.
2019 میں ہاؤس فل 4 اور ٹوٹل دھمال جیسے بڑے بجٹ اور ایک خاص فارمولے والی کامیڈی فلموں کے مقابلے میں چھوٹے بجٹ لیکن مضبوط کہانی والی فلموں نے زیادہ منافع کمایا.
کامیڈی اب سچویشنل ہو گئی ہے, کہانی میں پیرو کے ہمیں ملنے لگی ہے. تو ہر کوارٹر میں دیکھیے ایک آدھ ایسی فلم رہی ہے, جیسے میں لکا چھپی کی بات کروں گی, پچھلی دنوں آئی بالا کی بات کروں گی, ڈریم گرل کی بات کروں گی.
بھارت کے دو وزیر اعظموں کی زندگی پر بھی 2019 میں فلمیں آئیں, پی ایم نریندر مودی اور دی ایکسیڈنٹل پرائم منسٹر.
پرائم منسٹر کو کیا کرنا ہے یہ این ایس ای طے کرے گی.
اصل زندگی میں دونوں کی مقبولیت کا عالم جو بھی ہو, باکس آفس پر دونوں ہی فلمیں پٹ گئیں.
اپنا ٹائم آئے گا, تو ننگا ہی تو آیا ہے, کیا گھنٹا لے کر جائے گا.
اس کے علاوہ گلی بوائے, مشن منگل اور چھچورے نے بھی اچھا بزنس کیا.
مراٹھا بھارت بھومی کے وہ یودھا جن کے لیے ان کا دھرم اور کرم ان کی ویرتا ہے.
لیکن ریلیز سے پہلے ہی سرخیوں میں آئی پانی پت, کلنک اور اسٹوڈنٹ آف دی ایئر جیسی بڑے بجٹ کی بڑی فلمیں بڑی فلاپ رہیں.
ہر نرماتا نردیشک جو ہے وہ کہانیوں کی بات کر رہا ہے, وہ کہہ رہا ہے ہمیں اچھی کہانیاں چاہیے, چاہے جو بھی ان کا سٹار کاسٹ ہو, کہانی میں دم نہیں ہے اگر تو وہ فلم نہیں چلا پائیں گے.
جتنے سفید بال میرے سر اور داڑھی میں ہیں
उससे कहीं ज्यादा रंगीन मेरी जिंदगी रही है।
बॉलीवुड के तीन खान्स में से सिर्फ सलमान खान 2019 में पर्दे पर नजर आए। सलमान की भारत ने 200 करोड़ का बिजनेस किया और दबंग 3 की कमाई भी 100 करोड़ का फिगर पार कर चुकी है, लेकिन पहली दो दबंग के सामने दबंग 3 फीकी नजर आ रही है। रितुल जोशी, वॉइस ऑफ अमेरिका, दिल्ली।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
जी सामीन, प्रोग्राम है आपकी दुनिया, मैं हूँ असद हसन और स्पोर्ट्स के सेगमेंट में आपका एक बार फिर खैर मकदम। और आज स्पोर्ट्स के सेगमेंट में भी हम 2019 को थोड़ा रिव्यू करेंगे और 2020 में जो क्रिकेट से वाबस्ता उम्मीदें हैं उनका तस्करा करेंगे। और ये तस्करा होगा क्रिकेट के मुमताज कमेंटेटर हसन जलील से। आप उनको बड़ी अच्छी तरह से जानते हैं, वाकिफ हैं, बहुत खूबसूरत आवाज़ और बहुत खूबसूरत क्रिकेट के ऊपर ग्रेप, रिकॉर्ड्स के ऊपर ग्रेप। हसन जलील साहब, बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया।
जी सलाम, बहुत शुक्रिया आपका भी, इतने आपने एलैबोरेट तरीके से मेरा तारुफ करवाया।
बहुत मुख्तसर तरीके से करवाया, लेकिन यकीन करें अगर मैं पाकिस्तान में ये रेडियो इस वक्त भी सुन रहा होता और मैं आपको इतने दिनों के बाद हवा के दोष पे सुनता तो मुझे बहुत कुछ याद आ जाता कि जो मैंने आपसे सीखा, सुना और आपने जो हमें महसूस किया क्रिकेट के यादगार लम्हात से अपडेट रखा, वो सब याद आ जाता।
तो
वेलकम वेलकम। ये बताइएगा कि 2019 पाकिस्तान की क्रिकेट के लिए कैसा रहा, क्या टेंजिबल, क्या काबिल जिक्र हुआ इस साल में?
देखिए, क्रिकेट के लिहाज से तो बहुत मायूस कुन रहा, और जैसा कि आपको भी मालूम है कि हमने टेस्ट मैचों में सिर्फ एक कामयाबी हासिल की, वो भी श्रीलंका के खिलाफ अपने होम ग्राउंड पे। अच्छा, वर्ल्ड कप बड़ा अहम इवेंट था और हमारा ख्याल था कि हमारी टीम बड़ी अच्छी परफॉर्मेंस देगी, लेकिन वर्ल्ड कप में भी जो परफॉर्मेंस हुई वो आपके सामने है कि हम कोई मकाम हासिल नहीं कर सके और ग्रुप मैचों में ही बाहर हो गए। और इसी तरह T20 में जो हम बहुत अच्छे जा रहे थे, एक साथ हम जो है ना डाउन स्लाइडिंग का शिकार हुए और उसमें भी जो परफॉर्मेंस है वो आपके सामने है, मुसलसल शिकस्तों का सामना करना पड़ा। और यहाँ तक कि होम ग्राउंड पर श्रीलंका जैसी नौजवान टीम में भी हमें शिकस्त दी, तो मजबूरी तौर पर जो है बहुत ही मायूस कन सूरत हाल रही जहाँ तक टीम की परफॉर्मेंस का ताल्लुक है। सिर्फ दो तीन जो रोशन पहलू हैं वो ये हैं कि कुछ परफॉर्मेंसेज ऐसी थी जो काबिल तहसीन कही जा सकती हैं, खासतौर से बाबर आजम एक वर्ल्ड क्लास खिलाड़ी के रूप में सामने आए और तीनों फॉर्मेट में उन्होंने अपनी सलाहियतों का लोहा मनवाया और जितने कंसिस्टेंट तरीके से वो बैटिंग कर रहे हैं, खुदा करे वो इसी तरह चलते रहे तो यकीनी तौर पर वो बहुत बड़ा नाम पैदा करेंगे। आबिद अली की जो शमूलियत टीम में है बहुत ताखीर से हुई, तकरीबन 32 साल की उम्र में उन्होंने डेब्यू किया, लेकिन जैसी परफॉर्मेंस की वो आपके सामने है और मैं समझता हूँ बड़ा रोशन उनका मुस्तकबिल है अगर सिलेक्टर उन्हें जाये ना करें।
सही।
ये जो है आबिद अली बहरहाल
शाहीन ने ग्रूम किया काफी पाकिस्तान के एतबार से।
शाहीन ने आपको बताया कि टॉप विकेट टेकर पाकिस्तान की तरफ से रहे और उन्होंने जिस तरह का स्पेल किया, अच्छी बात यह है कि विकेट लेना कोई खास बात नहीं है, बात यह है कि उनकी बॉलिंग में खासी इम्प्रूवमेंट नजर आई और अब वो खिलाड़ियों की वीकनेस को देख के बॉलिंग करते हैं, उनको बड़ा एडवांटेज है अपनी हाइट का,
ज़हनी तौर पे स्ट्रांग नजर आ रहे हैं शार्प में।
तो अब बिल्कुल नसीम शाह के तौर पे एक बहुत अच्छा बॉलर हमारे सामने आया है और
वो यंगेस्ट बॉलर बने हैं जो विकेट 5 विकेट्स लेने वाले एक इनिंग में, यंगेस्ट
नसीम उल गनी के बाद। जी हाँ, दूसरे बॉलर हैं। नसीम उल गनी ने 1957-58 में वेस्ट इंडीज के दौरे में उन्होंने 6 खिलाड़ी आउट किए।
तो ये सिर्फ नाम को एजाज जाता है कि सब नसीम ही लेंगे 5 विकेट्स।
ये बिल्कुल आपने ठीक कहा, बॉलर नसीम शाह के तौर रूप में हमें एक बहुत अच्छा बॉलर मैसर आ गया है और अब जरूरत इस बात की है कि इन बॉलर्स को ग्रूम किया जाए, इन पर तवज्जो दी जाए, इनकी जो वीकनेसेस हैं उन्हें दूर किया जाए और स्ट्रॉन्ग जो पॉइंट्स हैं इनके उनको जो है वो
असल जिले साहब अपने बिल्कुल सही कहा, वर्ल्ड कप में एक्सपेक्टेशन ज्यादा थी लेकिन इसके बावजूद एक दो बुरे मैचेस, एक दो मैचेस बिल्कुल जीते जा सकते थे आसानी से, वो हारे और इसके बावजूद 5वें नंबर पे फिनिश किया टीम ने। फिर मैं एक और बात इस रेफरेंस में और करूँगी, जो थोड़े से अच्छे मोमेंट्स हैं, आबिद अली का आपने तस्करा किया, क्रिकेट में नया रिकॉर्ड पाकिस्तान के नाम आया, फिर आबिद अली और शान मसूद ने 18 साल के बाद طویل پارٹنرشپ 200 پلس کی 278 کی, پھر چار سینچریاں ٹاپ آرڈر کے چاروں بیٹسمینوں نے اسکور کی, پاکستان کی طرف سے پہلے کبھی نہیں ہوا, انڈیا سے ایک جانب ہو چکا ہے, تو اچھے نوٹ پہ ختم ہوا ہے اس اعتبار سے اگر دیکھیں.
ہاں, اس لیے آج سے بڑا اچھا رہا, جیسے کہ میں نے آپ سے کہا کہ جو وکٹری تھی, بہرحال وکٹری وکٹری ہوتی ہے, اور آپ نے سری لنکا کو جس طرح کنوینسنگ طریقے سے ہرایا اور ایک بہت بڑا اسکور آپ نے پوسٹ کیا, 500 سے زائد رن بنائے, اور جیسا کہ آپ نے بتایا کہ چار مسلسل سینچریاں پاکستان کی طرف سے بنی, تو اختتام بہت اچھا ہوا ہے. خدا کرے اب جو آغاز ہے وہ بھی ایسا ہی ہو, کیونکہ خاصے ہم نے میچز کھیلنے ہیں, تقریباً ہم نے میرا خیال ہے کہ 7 یا 8 ٹیسٹ میچ ہم نے کھیلنے ہیں, کوئی 12
ٹی ٹوینٹی ورلڈ کپ بھی کھیلنا ہے.
جی ہاں, 12 ون ڈے کھیلنے ہیں, پھر ٹی ٹوینٹی کھیلنا ہے, اور اہم ٹیموں کے ساتھ مقابلے ہیں.
جی ہاں, اور ٹی ٹوینٹی میں ایک اور بات, اس کے باوجود کہ جاتے جاتے کافی میچز پاکستان آ رہا, لیکن سال 2019 کے اختتام پہ بھی اگر آپ آئی سی سی کی رینکنگ پہ نظر ڈالیں گے تو ٹی ٹوینٹی فارمیٹ میں پاکستان نمبر 1, انڈیا ٹیسٹ کرکٹ میں اور انگلینڈ او ڈی آئی کرکٹ.
جی ہاں, نہیں, ٹی ٹوینٹی میں ہمیں بڑی محنت کرنی پڑے گی, کیونکہ ہم صرف ایک پوائنٹ سے آگے ہیں, اور اگر آپ دیکھیں گے غور سے کہ جو 6 ٹیمیں ہیں وہ بالکل قریب قریب ہیں, دو دو تین تین پوائنٹس کا فرق ہے, تو لہٰذا یہ ہے کہ خاصی محنت کرنے کی ضرورت ہے, اور ہمیں ایک اچھا کمپٹیشن تشکیل دینا ہوگا.
ٹھیک ہے, اب پھر اس ریفرنس میں ذرا ٹی ٹوینٹی پہ بات کر لیتے ہیں. ایک تو آپ نے بتایا کہ کافی کرکٹ ہے, ایک کرکٹ پاکستان کے اندر بھی ہے, جو 2019 میں جس کا ایک طرح سے بحالی ہوئی, اب وہ لوکل ایونٹ ہے, پاکستان کا ایونٹ ہے پی ایس ایل, لیکن انٹرنیشنل کرکٹر ہوں گے, اور پورے کا پورا ایونٹ پاکستان کے اندر ہونے جا رہا ہے. آج وہ جو اسکیجول ہے بدھ کے روز وہ بھی جاری کر دیا گیا تھا, سو بتائیے گا کہ 2020 میں کیا ایکسپیکٹیشنز ہیں تمام فارمیٹس کے اندر.
ایک بڑی اچھی بات یہ بھی تھی کہ ٹیسٹ کرکٹ اتنے عرصے کے بعد پاکستان میں واپس آئی اور فتح کے نوٹ پر ختم ہوئی, تو انشاءاللہ امید رکھی چاہیے کہ پی ایس ایل کے بعد یہ جو حالات ہیں اور بہتر ہو جائیں گے, اور انٹرنیشنل کرکٹ کے جو دروازے ہیں وہ پوری طرح جو ہے وہ پاکستان میں کھل جائیں گے. تو پی ایس ایل آپ کو پتا ہے ایک بہت بڑا برانڈ بن چکا ہے, اور پاکستان میں آنے سے میں سمجھتا ہوں کہ یہ برانڈ اور مضبوط ہوگا, اور یہاں پر ظاہر ہے کراؤڈ بھی بہت ہوگا, پھر دبئی اور شارجہ اور ابوظہبی کے مقابلے میں پاکستان میں زیادہ جوش و خروش پایا جائے گا, تو کھلاڑیوں کے لیے بھی انکریجمنٹ ہوگی, اور خاصی تعداد میں جو ہے باہر کے کھلاڑی آ رہے ہیں, اور میرے لیے تھوڑا سا سرپرائزنگ یہ تھا کہ لاہور قلندر نے چند بڑے اہم کھلاڑیوں کو, انٹرنیشنل کھلاڑیوں کو چھوڑ دیا, جو بڑی تعجب کی بات تھی, ورنہ میں سمجھتا ہوں وہ بھی اگر کھلاڑی شامل ہو جاتے تو اسٹرینتھ اور زیادہ ہوتی اور اس سے انٹرنیشنل کرکٹ کو بوسٹ ملتا.
2019 میں ایک حسن جلیل صاحب اور اہم ڈیولپمنٹ تھی وہ پاکستان کے اندر, پورا جو ہے اسٹرکچر ڈومیسٹک کرکٹ کا وہ تبدیل ہوا ہے, جیسے کرکٹ کے کیپٹن اور اس وقت پاکستان کے بھی کیپٹن ہیں پرائم منسٹر عمران خان جیسے چاہتے تھے, پتہ نہیں کتنا پروڈکٹیو ہوگا, اور یہ کہ 2020 میں ٹی ٹوینٹی ورلڈ کپ ہو رہا ہے, تو نیا ٹیلنٹ آپ سمجھتے ہیں انجیکٹ ہوگا یا اسی ٹیلنٹ کو گروم کر کے پالش کر کے اور کنڈیشن کیا جائے سچویشن کے ساتھ اور پھر جا کے وہاں پہ پرفارم کریں؟
دیکھیے, ابھی ہمارا ایک ایریا خاصا ویک ہے اور وہ ہے آل راؤنڈرز کا ایریا, ہمارے پاس آل راؤنڈر نہیں ہے, اور آل راؤنڈر نہ ہونے کی وجہ سے آپ کی ٹیم کا جو بیلنس ہے نا وہ پرابلم رہتی ہے. اب ہم جیسے اگر ٹیسٹ میں اگر ہم جاتے ہیں تو ہمیں 7 کھلاڑیوں کے بیٹسمینوں کے ساتھ اترنا پڑتا ہے, اور بالر آپ کے 4 رہ جاتے ہیں, تو ایک تو آپ کو آل راؤنڈر چاہیے ہیں ٹی ٹوینٹی کے لیے بھی, ون ڈے کے لیے بھی, اور ٹیسٹ میچوں کے لیے بھی, اس پہ ہمیں توجہ دینے کی ضرورت ہے. باقی یہ ہے کہ اب آپ کے پاس اچھے پلیئرس آ گئے ہیں, اور یہ پلیئرس ہیں ان کو آپ رکھیں کنسسٹنٹلی, ان کو کھلائیں, انہیں گروم کریں اور انہیں مواقع دیں. یہ نہ ہو کہ اگر عابد علی 2 میچوں میں اسکور نہ کریں تو آپ انہیں باہر بٹھا دیں. تو اسی طرح
بالکل آپ صحیح کہہ رہے ہیں, اگر آپ نے پوٹینشیل آئیڈینٹیفائی کر لیا ہے تو اس کی ویکنیسز پہ کام کریں, اور اگر آؤٹ آف فارم ہے تو اس کو کک آؤٹ کرنا ضروری نہیں ہے.
ہاں بالکل, کیونکہ ہمارے یہاں تو یہ ہوتا ہے نا کہ آپ اگر فیل ہوئے تو آپ کو ایسے گم کر دیا جاتا ہے جیسے اس کا نام و نشانی کبھی نہیں تھا.
ایون اتنی امپیشنس تھی کہ ٹیسٹ کرکٹ میں بابر اعظم شروع کے میچز میں نہیں چل پائے تو باتیں ہونے لگیں کہ ان کو نہ کھلایا جائے. ہمارے جیسے لوگ کہہ رہے تھے کہ بھائی اگر بیٹ اور بال کی یہ گیم ہے تو بابر کو اگر سارا وہ ٹیکنیکلی ساؤنڈ ہے تو وہ کیوں کامیاب نہیں ہوگا ٹیسٹ کرکٹ میں, تو الٹیمیٹلی اس کو ہونا ہے, اور وہی ہوا وہ ہو گیا.
ایگزیکٹلی, اور دیکھیے نسیم شاہ کے انکلوژن نے ایک بات تو ثابت کر دی کہ اگر آپ کھلاڑیوں کو مواقع دیں گے تو کھلاڑی سامنے آئیں گے, اگر آپ انہیں سائڈ لائنز پر بٹھائیں گے یا انہیں خالی ٹور کرائیں گے سیر کرانے کے لیے تو آپ کو کھلاڑی نہیں ملیں گے. ابھی بہت سے کھلاڑی ہیں جو کہ کرکٹ کے دروازے پہ دستک دے رہے ہیں, آپ انہیں مواقع دیجیے, और सोच समझ के मौके दीजिए और उसके बाद उन्हें उनका पोटेंशियल देखिए। अगर आप महसूस करते हैं कि उनके बिग मैच टेम्परमेंट मौजूद है, अगर उनकी टेक्निक अच्छी है, तो फिर आप उन्हें ग्रूम करें, फिर उनको अपने साथ रखें, उनकी सलाहियतों को आजमाएं।
हसन जलील साहब बहुत शुक्रिया, थैंक यू सो मच, और आपने वॉइस ऑफ अमेरिका से बात की।
आपका बहुत बहुत शुक्रिया।
और सामिन, इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने इंतजाम को पहुंचता है। हसन हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं।